तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असार 10 गते 2024। विषय मान्छे स्वर्णपात युहन्ना। पिता मित्र माग्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। उत्तरदायी पढाए प्रेरित। त्यसपछि पावल एरियापाच महासभा अगाडि उभिएर भने, एथेन्सका मानिसहरू, म तपाईँहरूलाई प्रत्येक गरिकामा अति धार्मिक पाउँछु। म तपाईँहरूको नगरभित्र गए अनि तपाईँहरूले खुज्ने कुराहरू पनि देखे। मैले त्यहाँ एउटा वेदी पनि पाएँ जहाँ लेखिएको रहेछ, अनजान देवतालाई तपाईँ त्यस देवतालाई पुज्नु हुँदो रहेछ जसलाई जान्नुहुन्न। म उही परमेश्वरको विषयमा भनिरहेछु। उहाँ त्यही परमेश्वर हुनुहुन्छ जसले सारा संसार बनाउनु भयो र संसारका सबै थोक बनाउनु भयो। उहाँ धरती र स्वर्गका परम प्रभु हुनुहुन्छ। उहाँ मानिसहरूले बनाएका मन्दिरहरूमा बस्नुहुन्न। उहाँ नै जीवन, प्राण र प्रत्येक चिज मानिसहरूलाई दिनुहुन्छ। उहाँलाई मानिसहरूको कुनै सहयोगको खाँचो छैन। उहाँलाई चाहेका सबै कुराहरू उहाँसँग छन्। परमेश्वरले ब्रह्ममा एकजना पुरुष बनाउनु भयो अनि त्यही मानिसबाट विभिन्न मानव जाति बनाउनु भयो। परमेश्वरले तिनीहरूलाई संसारको प्रत्येक ठाउँमा पनि बस्न दिनुभयो। परमेश्वरले तिनीहरूलाई कति समयसम्म र कुन अञ्चलमा बस्ने पक्का गरिदिनुभयो। परमेश्वरले उहाँलाई मानिसहरूले खोजेको चाहनु हुन्थ्यो। हुन सक्छ तिनीहरूले वरिपरि उहाँलाई अँध्यारोमा खोज्लान् अनि पाउलान्, तर वास्तवमा उहाँ हामी प्रत्येकबाट टाढो हुनुहुन्न। हामी उहाँसँगै बाँच्छौ, हामी उहाँसँगै हिँड्छौ, हामी उहाँसँगै छौ। जसको तपाईँहरूका कविहरूले पनि भने, हामी उहाँकै बालकहरू मात्र हो। पाँच सेरमन बाइबलबाट यसैया याकुब, तिमीलाई परम प्रभुले बनाउनु भयो। इसरायल, तिमीलाई परम प्रभुले बनाउनु भयो। अनि अब परम प्रभु भन्नुहुन्छ, तिमीहरू नडर, मैले तिमीहरूलाई बचाए, मैले तिम्रो नौ राखे, तिमी मेरो हो। परम प्रभु भन्नुहुन्छ, तिमीहरू मेरो साक्षी हो, मैले चुनेका दास तिमी हो। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले मानिसहरूलाई म प्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि मनाई हो म नै साँचो परमेश्वर हो। म भन्दा पहिले त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन। म हो, म नै परम प्रभु हो। म बाहेक अरू कोही पनि मुक्तिदाता छैन। ती मानिसहरूलाई मैले बनाएको हो अनि ती मानिसहरूले मेरो स्तुति गान गाउनेछन्। मत्ती येशु सारा सहर र गाउँहरू हुँदै यात्रा गर्नुभयो। तिनीहरूका सभागारहरूमा शिक्षा दिनुभयो अनि राज्यको बारेमा सुसमाचार प्रचार गर्नुभयो। येशुले सबै प्रकारका रोग र बिमारीहरू निको पार्नुभयो। उहाँले विधलाई देख्नुभयो र उनीहरूको निम्ति बिठाउनुभयो, किनभने तिनीहरू असहाय अनि चिन्तित थिए। तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितरबितर भएका थिए। येशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, फसल त धेरै छन् तर फसल काट्ने खेतालाहरू कम्ती छन्। प्रभु फसलका मालिक हुनुहुन्छ। उहाँलाई प्रार्थना गर जसद्वारा उहाँले आफ्ना फसल संग्रह गर्न अधिक कर्मीहरू पठाउनुहुनेछ। येशूले आफ्ना 12 जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्ट आत्माहरूलाई दपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो। येशूले यी 12 जना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, गए यहुदी रुखमा नजाऊ, सामरीहरूका सहरहरूमा पनि नजाऊ, बरु इसरायली मानिसहरू कहाँ जाऊ, तिनीहरू हराएका बेडाहरू जे छन्। जब तिमीहरू जान्दछौ स्वर्गको राज्य आउने लागेका छ भनी प्रचार गर, रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवनमा ल्याऊ, कुष्ठ रोगीहरूको उपचार गर, मानिसहरूबाट भूत धपाऊ, म तिमीहरूलाई सित्तैमा यी शक्तिहरू दिन्छु, यसर्थ सित्तैमा तिनीहरूलाई सघाऊ। आफ्ना 12 चेलाहरूलाई शिक्षा दिँदै येशूले आफ्ना कुराहरू भनिसक्नु भएपछि उहाँ गालिलको सहरहरूतिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो। बप्तिस्मा दिने युहन्ना कैदमा थिए। ख्रिस्टले गरेका सबै कुराहरू उनले सुने अनि युहन्नाले आफ्ना चेलाहरूलाई येशू कहाँ पठाए। युहन्नाका चेलाहरूले येशूलाई सोधे, युहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईँ नै हुनुहुन्छ कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो? येशूले भन्नुभयो, युहन्ना कहाँ जाऊ, तिमीहरूले सुनेका र देखेको कुराहरू वर्णन गर, अन्धहरूले फेरि दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्न सक्ने हुन्छन्, कुष्ठ रोगीहरू शुद्ध हुन्छ, बेलाहरू सुन्न सक्ने हुन्छन्, मरेकाहरू जागा उठ्छन् अनि गरिब मानिसहरूलाई सुसमाचारहरू सुनाइँदैछ। यदि कुनै मानिसले मलाई ग्रहण गर्छ भने त्यो धन्यको हो। युहन्ना त्यसपछि येशू यहुदीहरूको विशेष चाडको लागि यरुसलेम जानुभयो। यरुसलेममा 5 वटा दलानहरूले घेरिएको एउटा जल कुण्ड छ। यहुदीहरूका भाषामा यसलाई बेथस्ता भनिन्छ। यो जल कुण्ड भेगा ढोकाको नजिकमा छ। धेरै रोगी मानिसहरू त्यही जल कुण्डको दलानमा तिलडिरहेका थिए। तिनीहरूमा कोही अन्ताहरू, कोही लङ्गाडाहरू अनि कोही पक्षाघातका रोगीहरू थिए। किनकि एक निश्चित मौसममा एक स्वर्गदूत तल पोखरीमा गए र पानीलाई समस्या गरे। जो कोही पानीको समस्या पछि पहिलो पटक भित्र पस्यो, उसलाई जस्तो सुकै रोग लागेको थियो। त्यहाँ 38 वर्षदेखि रोगले ग्रस्त भएको एकजना रोगी थियो। येशूले त्यस मानिसलाई त्यहाँ लडिरहेको देख्नुभयो। येशूलाई त्यो मानिस लामो समयदेखि बिमार भएको थाहा थियो। अत येशूले त्यस मानिसलाई सोध्नुभयो, तिमी निको हुन चाहन्छौ? त्यस रोगीले उत्तर दियो, महाशय, मलाई त्यो पानी चलिरहेको बेला त्यहाँ बस्न सहायता गर्ने कोही छैन। मैले कोसिस गर्दा गर्दै मेरो अघि जलकुण्डमा मानिस पसिहाल्छ। तब येशूले भन्नुभयो, तिम्रो उछ्यान उठाउ र हिँड। तब तुरन्तै त्यो मानिस निको भयो। त्यो मानिसले आफ्नो उछ्यान उठायो र हिँड्न थाल्यो। त्यसको घटना भएको दिन विश्रामको दिन थियो। केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नुभयो, हेर, अब तिमी ठिक भयो, तर अब पाप नगर, तिमा माथि अझ खराब घटनाहरू नगर्नुहोस्। तब त्यो मानिस यहुदीहरूको हात गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नुभयो उहाँ येशु हुनुहुँदो रहेछ। येशुले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नुभएको थियो, यसैले यहुदीहरूले येशु विरुद्ध नराम्रा कामहरू गर्न थाले। तर येशुले यहुदीहरूलाई भन्नुभयो, मेरो पिताले कहिले काम रोक्नु भएन, अनि यसैले म पनि काम गर्न रोकिदिन। येशुले यी कुराहरू भन्नुभए पछि यहुदीहरूले उहाँलाई मार्ने अझ निश्चय गरे, किनभने येशुले विश्रामको दिनमा व्यवस्था मात्र भङ्ग गरेनन्, उहाँले परमेश्वर नै उहाँको आफ्नो पिता हुन् पनि भन्नुभयो। अनि यस प्रकारले येशुले आफूलाई परमेश्वरको समान तुल्याउनु भयो। तर येशुले भन्नुभयो, म तिमीहरूलाई साँचो भन्छु, पुत्रले एक्लै केही गर्न सक्दैन, पिताले गरेको कामहरू देखेपछि मात्र पुत्रले त्यसै गर्दछ, पिताले जे गर्दछ पुत्रले त्यही गर्दछ। म एक्लै केही गर्दिन, म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु, यसैले मेरो निर्णय ठिक हुन्छ। किनभने म आफैलाई खुसी पार्ने कोसिस गर्दिन, तर म उहाँलाई खुसी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो। युहन्ना, पिता र म एकै हो। फेरि यहुदीहरूले येशूलाई मार्न ढुङ्गा टिपे, तर येशूले तिनीहरूलाई भन्नुभयो, मेरा पिताबाट तिमीहरूलाई मैले धेरै राम्रा कामहरू देखाइसकेको छु, ती चिजहरू मध्ये कुन चाहिँ कामको लागि मलाई ढुङ्गाले हिर्काउन खोज्छ? यहुदीहरूले भने, तिमीले कुनै राम्रो काम गरेकोमा तिमीलाई हामी ढुङ्गाले हानेर मार्ने छैनौ, तर तिमीले भनेका ती कुराहरू परमेश्वरको विरुद्ध छन्। तिमी खाली मान्छे मात्र हो, तर तिमी भन्छौ तिमी परमेश्वर समान हो, त्यही कारणले गर्दा हामीले तिमीलाई ढुङ्गाले हिर्काएर मार्न खोजेका हो। येशूले उत्तर दिनुभयो, यदि मैले मेरा पिताको कामहरू गर्दिन भने मलाई विश्वास नगर, तर यदि मैले मेरा पिताका कामहरू गरे भने तिमीहरूले मलाई विश्वास गर्नुपर्छ, यदि तिमीहरूले मलाई विश्वास गरेनौ भने म जे गर्छु मेरो काममा विश्वास गर, तब तिमीहरूले थाहा पाउनेछौ अनि बुझ्नेछौ कि म परमेश्वरमा छु, परमेश्वर ममा हुनुहुन्छ। येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्नुभयो, युहन्ना, येशूले भन्नुभयो, म साँचो दाखको गोठ हो, मेरो पिता माली हुनुहुन्छ, म मेरो प्रत्येक हाँगा जसमा फल फल्दैन त्यो उहाँले काटिदिनुहुन्छ, अनि उहाँले प्रत्येक हाँगाहरू छास्नु र सफा गर्नुहुन्छ ताकि त्यसले फल फलाउन सकोस्, त्यसो गर्दा यसले अझ बढ्ता फल दिनेछ। मेरो उपदेशको कारणले गर्दा तिमीहरू पहिले शुद्ध भइसकेका छौ, म भित्र बस, म तिमीहरू भित्र रहनेछु, कुनै पनि एक्लो हाँगाले फल दिँदैन, त्यो मूल बोटमा अन्तर्निहित भएको हुनै पर्छ। तिमीहरूसँग पनि यही कुरा लागू हुँदछ, तिमीहरू एक्लै फल फलाउन सक्दैनौ, तिमीहरू ममा हुनुपर्छ, म दाखको बुफ हो र तिमीहरू त्यसका हाँगाहरू हो, यदि जो कोही ममा रह्यो भने त्यसले धेरै फल दिनेछ, किनभने म बिना तिमीले केही गर्न सक्दैनौ। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। जसरी पानीको थोपा समुद्रसँग एउटै हुन्छ, सूर्यसँग प्रकाशको किरण एक हुन्छ, त्यसरी नै भगवान र मानिस, पिता र पुत्र एक हुनुहुन्छ। धर्मशास्त्रले यसो भन्छ, किनकि उहाँमा हामी बाँच्छौ, चल्छौ र हाम्रो अस्तित्व छ। प्रश्न: मान्छे के हो? मानिस विचार हो, छवि प्रेमको शारीरिक छैन। उहाँ परमेश्वरको मिश्रित विचार हुनुहुन्छ, सबै सही विचारहरू सहित परमेश्वरको छवि र समानतालाई प्रतिबिम्बित गर्ने सबैका लागि सामान्य शब्द। विज्ञानमा पाइने रूपमा अस्तित्वको सचेत पहिचान, जसमा मानिस ईश्वरको प्रतिबिम्ब हो वा दिमाग हो र त्यसैले अनन्त छ, जसको ईश्वरबाट अलग मन छैन, जसमा देवताबाट एक गुण पनि कम छैन, जुनसँग आफ्नो जीवन बुद्धि वा सृजनात्मक शक्ति छैन, तर आत्मिक रूपमा उहाँको सृष्टिकर्तासँग सम्बन्धित सबै कुरा प्रतिबिम्बित गर्दछ। प्रायश्चित भनेको परमेश्वरसँगको मानिसको एकताको उदाहरण हो, जसद्वारा मानिसले ईश्वरीय सत्य जीवन र प्रेमलाई प्रतिबिम्बित गर्दछ। ख्रिष्ट आत्मा हुनुहुन्थ्यो जसलाई येशूले आफ्नै कथनहरूमा संकेत गर्नुभयो, बाटो सत्य र जीवन भन्नै हो, म र मेरो बुबा एक हौ। यो ख्रिष्ट वा मानिस येशूको दिव्यता उहाँको ईश्वरीय स्वभाव थियो, ईश्वरीयता जसले उहाँलाई एनिमेटेड बनायो। ईश्वरीय सत्य जीवन र प्रेमले येशूलाई पाप रोग र मृत्युमाथि अधिकार दिनुभयो। उहाँको मिसन आकाशीय अस्तित्वको विज्ञान प्रकट गर्नु थियो, परमेश्वर के हुनुहुन्छ र उहाँले मानिसको लागि के गर्नुहुन्छ भनेर प्रमाणित गर्नु थियो। येशूले बप्तिस्मा दिने युहन्नालाई सन्देश पठाउनुभयो, जुन ख्रिष्ट आउनुभएको थियो भन्ने प्रश्नभन्दा बाहिर प्रमाणित गर्ने उद्देश्यले थियो, आफ्नो बाटो जान्नुहोस् र जुनलाई भन्नुहोस् कि तपाईँले के देख्नुभयो र सुन्नुभयो, अन्धाहरू कसरी देख्छन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध हुन्छन्, बहिराहरूले सुन्छन्, मरेकाहरू जीवित हुन्छन्, गरिबहरूलाई सुसमाचार प्रचार गरिन्छ। अर्को शब्दमा जुनलाई दिव्य शक्तिको प्रदर्शन के हो भनी बताउनुहोस् र उसले तुरुन्तै मसीहको काममा परमेश्वर नै शक्ति हुनुहुन्छ भनी बुझ्नेछ। आजका क्रिस्चियनहरूले त्यो क्यारियरको अझ व्यावहारिक आयात लिन सक्छन्। यो सम्भव छ, हो, यो प्रत्येक बच्चा पुरुष र महिलाको कर्तव्य र विशेषाधिकार हो, केही हदसम्म सत्य र जीवन स्वास्थ्य र पवित्रताको प्रदर्शनद्वारा मास्टरको उदाहरण अनुसरण गर्न। येशूले भन्नुभयो, यी चिन्हहरूले विश्वास गर्नेहरूलाई पछ्याउनेछन्, तिनीहरूले बिरामीहरूलाई हात राख्नेछन् र तिनीहरू निको हुनेछन्। उहाँलाई कसले विश्वास गर्छ? उहाँले आफ्ना चेलाहरूलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो, तैपनि उहाँले भन्नुभएको थिएन, यी चिन्हहरूले तिमीहरूलाई पछ्याउनेछन्, तर तिनीहरूलाई विश्वास गर्नेहरू कमी समयहरूमा। यहाँ हातहरू शब्दलाई रूपक रूपमा प्रयोग गरिएको छ, जस्तै पाठमा परमप्रभुको दाहिने हात उच्च छ, यसले आध्यात्मिक शक्ति व्यक्त गर्दछ, अन्यथा आध्यात्मिक रूपमा निको पार्न सकिएको थिएन। अर्को पटक येशूले बाह्रजनाको लागि मात्र होइन तर तिनीहरूको वचनद्वारा विश्वास गर्नुपर्ने धेरैको लागि प्रार्थना गर्नुभयो। मानिस ईश्वरबाट अलग भएको विश्वासबाट मुक्त हो र ईश्वरीय सिद्धान्त जीवन र प्रेमको मात्र पालना गरो। यहाँ सबै साँचो आध्यात्मिक विकासको लागि प्रस्थानको ठूलो बिन्दु हो। मानिस ईश्वरको आफ्नै प्रतिरूप हो भन्ने आत्मसम्मानले मानिसलाई अनन्त विचारमा प्रभुत्व जमाउन स्वतन्त्र बनाउँछ। यो विश्वासले मृत्युको रोका बन्द गर्छ र यसलाई अमरतातर्फ खोल्छ। आत्माको बुझाइ र मान्यता अन्तत आउने पर्छ र हामीले ईश्वरीय सिद्धान्तको आशंकाको माध्यमबाट हुने रहस्यहरू सुल्झाउन हाम्रो समय सुधार गर्न सक्छौ। वर्तमानमा हामी मानिस के हो थाहा छैन, तर हामीले यो निश्चित रूपमा थाहा पाउनेछौ जब मानिसले परमेश्वरलाई प्रतिबिम्बित गर्दछ। नश्वरहरू मार्फत ईश्वरको प्रकटीकरण ज्यालफलबाट गुज्रने प्रकाश जस्तै हो। प्रकाश र गिलास कहिले मिल्दैन, तर पदार्थको रूपमा गिलास भित्ताहरू भन्दा कम अपारदर्शी छ। सत्यको लागि राम्रो पारदर्शिता बन्नको लागि नश्वर दिमाग जसको माध्यमबाट सत्य सबै मनलाई स्पष्ट रूपमा प्रकट हुन्छ, त्यो त्यो हो जसले धेरै भौतिकता गुमाएको छ। धेरै त्रुटि त्यसपछि बादल पातलो बाफमा पग्लिए यसले चुलेलाई लुकाउँदैन। भौतिक शरीर र मन लौकिक छन्, तर वास्तविक मानिस आध्यात्मिक र शाश्वत छ। वास्तविक मानिसको पहिचान हराएको छैन, तर यो व्याख्या मार्फत फेला पारिएको छ। अस्तित्व र सबै पहिचानको सचेत असीमताको लागि यसरी पहिचान गरिन्छ र अपरिवर्तित रहन्छ। यो असम्भव छ कि मानिसले केही पनि गुमाउनु पर्छ जुन वास्तविक छ। जब भगवान सबै र अनन्त उहाँको हुनुहुन्छ, मन पदार्थमा छ भन्ने धारणा र तथाकथित सुख र पीडाहरू, पदार्थको जन्म, पाप, रोग र मृत्यु वास्तविक हो, एक नश्वर विश्वास हो र यो विश्वास सधैँ हराउने सबै हो। मानिसको हाम्रो परिभाषालाई निरन्तरता दिँदै हामी याद गरौं कि सामञ्जस्यपूर्ण र अमर मानिस सधैँको लागि अवस्थित छ र सधैँ कुनै पनि जीवन पदार्थ र बुद्धिको रूपमा अस्तित्वमा रहेको नश्वर ब्रह्म भन्दा बाहिर र माथि छ। यो कथन तथ्यमा आधारित छ, दन्तकथा होइन। हुनुको विज्ञानले मानिसलाई पूर्ण रूपमा प्रकट गर्दछ, जस्तै बाबा पनि सिद्ध हुनुहुन्छ, किनकि आध्यात्मिक व्यक्तिको आत्मा वा मन ईश्वर हो, सबै प्राणीहरूको दिव्य सिद्धान्त हो र किनभने यो वास्तविक मानिस इन्द्रियको सर्ता आत्माद्वारा शासित हुन्छ, आत्माको व्यवस्थाद्वारा, पदार्थको तथाकथित नियमहरूद्वारा होइन। मानिस ईश्वर आत्माको सहायक हो र अरू केही छैन। ईश्वरको अस्तित्व अनन्तता, स्वतन्त्रता, सद्भाव र असीम आनन्द हो। जहाँ प्रभुको आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ। पहिलेका पुरातन पुजारीहरू जस्तै मानिस सबैभन्दा पवित्र स्थानमा प्रवेश गर्न स्वतन्त्र छ, परमेश्वरको क्षेत्र। प्रभुसँग उपस्थित हुनु भनेको भावनात्मक आनन्द वा विश्वास मात्र हुन, तर क्रिस्चियन विज्ञानमा प्रकट भएको जीवनको वास्तविक प्रदर्शन र समझ हुनु हो। परम प्रभुसँग हुनु भनेको परमेश्वरको व्यवस्थाको आज्ञाकारितामा हुनु हो, पूर्णतया ईश्वरीय प्रेमद्वारा शासित हुनु हो, आत्माद्वारा वस्तुद्वारा हुन। हामी सबैले जीवन ईश्वर हो भनेर सिक्नु पर्छ। आफैलाई सोध्नुहोस् के म परम राम्रोको नजिक पुग्ने जीवन बाँचिरहेको छु, के म सत्य र प्रेमको निको पार्ने शक्ति देखाउँदैछु। यदि त्यसो हो भने बाटो उत्तम दिनसम्म उज्यालो हुनेछ। तपाईँका फलहरूले परमेश्वरको समझले मानिसलाई के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। यो विचारलाई सधैँ धारण गर्नुहोस् कि यो आध्यात्मिक विचार हो, पवित्र आत्मा र ख्रिस्त जसले तपाईँलाई वैज्ञानिक निश्चितताका साथ निको पार्ने नियम यसको ईश्वरीय सिद्धान्त प्रेम अन्तर्निहित पहलाई र सबै सत्यलाई समाहित गर्ने देखाउन सक्षम बनाउँछ। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आओस्, ईश्वरीय सत्य जीवन र प्रेमको शासनमा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उफिर्नु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।